नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। नेपालमा कोरोना संक्रमितहरू बढ़दै गएका छन्। कोरोना संक्रमितहरू बढ़दै गएपछि कोविड 19 को एन्टीबडी परीक्षण सरकारले शुरू गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एन्टीबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली हिजो सातवटै प्रदेशमा खटाएको जनाएको छ। कोविड 19 को संक्रमण समुदाय स्तरमा फैलिएको अवस्थाको अध्ययन गर्न टोली परिचालन गरिएको महाशाखाले जनाएको छ। अध्ययनबाट नेपालमा समुदाय स्तरमा संक्रमण फैलिएको छ वा छैन, यदि फैलिएको रहेछ भने कुन तहमा रहेको छ भन्ने पत्ता लाग्ने महाशाखाले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा एन्टीबडी परीक्षण शुरू भएको हो। एन्टीबडी परीक्षण त्यसले पार्ने प्रभाव, कोरोना संक्रमणको पछिल्लो अवस्था, दशैं नजिकिँदै जाँदा कोरोना संक्रमणको फैलनु अवस्था, कोरोना रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयास र गर्नुपर्ने प्रयासका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे। डाक्टर साहब,
हजुर नमस्कार,
स्वागत छ यहाँलाई। हजुर, अब मूलत सबैभन्दा पहिला एन्टीबडी परीक्षणबाटै शुरू गरौं। यो परीक्षणका कुरा अलि अगाडिदेखि नै चलेको, हिजोदेखि यहाँहरूले टोली परिचालन गरेको जानकारी दिनुभएको छ। यो के हो एन्टीबडी परीक्षण र टोली कसरी परिचालित भएको छ?
एकदम राम्रो। अहिले नेपालमा कोरोना भाइरसको संक्रमितहरूको संख्या 1,00,000 भन्दा बढी पुगिसकेको अवस्था छ। अब यो परीक्षण चाहिँ अहिलेसम्म भएको परीक्षण चाहिँ हामीले आरटिपिसिआर भन्ने विधिबाट जुन शरीरमा भाइरस छिर्छ, छिरेपछि त्यसको एन्टिजेन हेरेर त्यसमा रोग छ छैन भनेर भन्ने कुरा हो। त्यो चाहिँ हामीले अहिलेसम्म गरिराखेको अवस्था हो। अहिले हामीलाई चाहिँ विश्व स्वास्थ्य संगठनले कुन देशमा कुन चरणमा संक्रमण छ भनेर उहाँहरूले भन्ने गर्छ। त्यसमा अहिलेसम्म नेपाललाई क्लस्टर अफ इन्फेक्सन भन्छ, एउटा समूह समूह समूहमा संक्रमण भइरहेको छ भन्ने रूपमा राखेको छ। त्यो तीन समूहमा बाँडिएको हुन्छ। पहिला चाहिँ सुरुको अवस्था स्पोरोडिक केस भन्छौँ, छिटपुट केसहरू हुने, पछि चाहिँ एउटा ग्रुपमा समूहमा केसहरू हुने, र पछि आएर अन्तिममा तेस्रो चरण भनेको समुदाय नै संक्रमण भएको भन्ने खालको यसरी वर्गीकरण गरिएको हुन्छ। त्यसो अनुसार अहिलेसम्म चाहिँ क्लस्टर अफ केस भने तापनि अहिले काठमाडौँ लगायत अरू ठाउँमा देखिएको केसहरूको समस्याहरूमा पहिला जुन हाम्रो संक्रमणको अवस्था थियो, खास गरेर पुरुषहरूलाई हुने जुन बाहिर विदेशबाट आउनुभएको छ, क्वारेन्टाइनमा बस्नुभएको छ, उहाँहरू 15-45 वर्षको व्यक्तिहरूलाई हुने र 90% भन्दा बढीमा पुरुषहरूमा भएको देखिएको थियो भने अहिले पछिल्लो अवस्थामा महिलाहरूमा पनि 30% भन्दा बढी व्यक्तिहरूलाई हुने, जुनसुकै समूहमा उमेर समूहमा पनि रोगहरू भएको हुनाले यो चाहिँ समुदायमा गएको हो कि भन्ने हिसाबले कुराहरू आइरहेको छ। त्यसलाई अब हाम्रो यो अहिलेको सेरो प्रेभलेन्स इन्हान्स सेरो सर्भिलेन्स भन्छौँ हामीले सर्भिलेन्स त रोग नियन्त्रण महाशाखाले सर्भिलेन्सको काम चाहिँ रेगुलरली गरिराखेको हुन्छ, तर यसलाई चाहिँ अझ इन्हान्स भनेको छिटै नै गरेर यो कुन अवस्थामा छ र हामीले त्यसलाई कसरी रेस्पोन्स गर्ने हो सरकारले भन्ने विषयमा यो चाहिँ सर्वे हो। यो चाहिँ यहाँले भने जस्तै देशको सबै 7 प्रदेश 77 जिल्ला को प्रतिनिधित्व, सबै समूहको प्रतिनिधित्व हुने गरेर हामीले चाहिँ यो स्याम्पलहरू लिन्छौँ। स्याम्पलहरू लिँदा सानो 6 उमेरदेखि 6 महिनाभन्दा माथिदेखि र एकदमै सिनियर सिटिजनसम्मको स्याम्पलहरू पर्ने गरेर गर्छौँ र यी ब्लड स्याम्पलहरू रगतको नमुना लिन्छौँ, 3-5 ml रगत लिन्छौँ र बच्चाहरू छ भने त्यही अनुसारको थोरै रगतहरू लिने गरिन्छ। यो सबै लिइसकेपछि अर्को 2 हप्ताभित्रमा यो रगत लिएको नमुनाहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हाम्रो एउटा एलाइजा भन्ने विधि हुन्छ, त्यसबाट चाहिँ शरीरले उत्पादन गर्ने जुन रोग भएका व्यक्तिहरू छन् उहाँहरूले उत्पादन हुने आइजिजी र आइजिएम एन्टिबडीहरू चाहिँ कम्प्लिट एन्टिबडी हामीले हेर्छौँ र हेरेपछि हामीले यो कुन अवस्थामा हो, कुन ठाउँमा छ, कस्तो खालको हो, कुन लेभलमा छ भन्ने खालको चाहिँ यसले एक खालको उत्तर दिन सक्छ।
डाक्टर साहब, अब यो परीक्षण अलि अगाडिदेखि नै चर्चामा थियो, यो परीक्षण हुने भन्ने खालको, यो ढिलाइ अलिकति भएको हो कि अथवा यहाँले भने जस्तो स्टेजको जुन सन्दर्भ यहाँले जोड्नुभयो, चरणको सन्दर्भ, पहिलो चरण समुदाय स्तरमा नपुगेको छिटपुट रूपमा गएको, दोस्रो भनेको समूह स्तरमा फैलिएको र तेस्रो समुदाय स्तरमा फैलिएको, अब चाहिँ समुदाय स्तरमा फैलियो कि भनेर हामीले यसलाई अलिकति ढिलो गरेको हो कि अथवा यसको समयले के कस्तो प्रभाव पार्छ?
अब यो यहाँले भनेको यो जुन सर्भिलेन्सको काम छ हामी तिनवटा ओर मिलेर गर्छौँ। जस्तै हाम्रो रोग नियन्त्रण महाशाखा चाहिँ यसको प्रमुख हामीले प्रिन्सिपल इन्भेस्टिगेटर भन्छौँ, त्यसपछि विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ भन्छ, उहाँहरूले टेक्निकल सपोर्ट गर्नुहुन्छ, र बाँकी रहेको काम चाहिँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्नुहुन्छ, जुन ल्याबको रिपोर्टहरू उहाँले गर्नुहुन्छ। अब यसमा प्रोसेस हुन्छ, जुन प्रक्रियागत कुराहरू गर्दा सबभन्दा पहिला त प्रपोजल डेभलप गर्ने र एनएचआरसी नेपाल हेल्थ रिसर्च काउन्सिलबाट स्वीकृति लिनुपर्ने हुन्छ, र त्यसपछि डब्ल्युएचओले हुने गरी टेक्निकल सपोर्टको लागि उहाँले स्टाफहरू हायरिङ गर्ने प्रोसेस हो। त्यो चाहिँ गर्दा उहाँहरूको पनि आफ्नै रुल रेगुलेसन अनुसार गर्दाखेरिमा अलिकति समय लागेको हो। हुन त हामीले अलि अगाडि 2 महिना अगाडि नै यो चाहिँ प्लान हामीले गरेको हो, यी सबै प्रक्रियाहरू गर्दा समय लागेको हो। अब यो चाहिँ एकचोटि सुरु भइसकेपछि यो यहाँलाई मैले के अनुरोध गरौँ भने, एकचोटि गरेर यो हुने होइन, हामीले अर्को 3 वर्षसम्मको प्लान गरेका छौँ। अब यो अवस्थामा हामीले हेर्छौँ अहिले कुन अवस्थामा छ, त्यसपछि अर्को 6 महिनापछि फेरि हामी चाहिँ कुन अवस्थामा छौँ भनेर यसरी हामीले यो एउटा निरन्तर गरिराख्ने प्रक्रिया हो, र अलिकति यो चाहिँ समय यो चाहिँ प्रक्रियाहरू मिलाउँदाखेरि अलिकति समय चाहिँ लागेकै हो। तर पनि एकचोटि सुरु भइसकेपछि अब किनभने यो चाहिँ हामीले के देख्यौँ भने COVID-19 जुन कोरोनाको सङ्क्रमण छ यो अहिले तुरुन्तै यो चाहिँ सकिएर जाने देखिँदैन, कुन अवस्थामा छ र हाम्रो रेस्पोन्स सरकारले के गर्नुपर्ने हो, हामी कुन कसरी जानुपर्छ भन्नको लागि हामीले बेला बेलामा यस्तो खालको चाहिँ हामीले गरिराख्नुपर्छ र हामीले गर्दै जान्छौँ।
डाक्टर साहब, अब यसको अलिकति संख्या पनि भनिदिनुहोस् न, अहिले हामीले जुन सुरु गरेका छौँ, हिजो जसरी टोली परिचालन भएको छ, कतिको संख्यामा रगतको नमुना लिने र यहाँले अघि भन्नुभएको जस्तो एलाइजा विधिबाट चाहिँ त्यो निष्कर्षमा पुगिन्छ, अहिले तत्काल हामीले प्लान गरेको संख्या कति?
अब यो हामीले के छ भने त्यो इन्फेक्सनको रेट हेरेर, जस्तै सुरुमा अब क्युमुलेटिभ इन्फेक्सन अहिले नेपालमा 8% छ, काठमाडौँमा हेऱ्यो भनेदेखि त अलिक 14%भन्दा पनि बढी देखियो, र हामीले देशभरिको हामी तराई पहाड मध्ये सबैतिर हेरेर एउटा साइन्टिफिक रूपले हामीले यसलाई निर्धारण गर्ने हो। र अहिले सुरुको अवस्थामा यो कसरी गर्छौँ भने, हामीले यो स्याम्पल लिँदाखेरिमा हाम्रो तथ्याङ्क विभागले जुन चाहिँ जनगणना गर्नुहुन्छ त्यसको आधारमा त्यसको पोइन्टवटा लिएर जा गर्ने, र हरेक घरमा गएर त घरको पनि रिप्रेजेन्टेटिभ हिसाबले हामीले स्याम्पलहरू लिन्छौँ। अहिले हामीले यो स्याम्पलहरूको सङ्ख्या हेर्दा जस्तै एउटा प्रदेशमा हामीले 450 व्यक्तिहरूलाई रोजेर लिन्छौँ, र 7 प्रदेश गर्दाखेरिमा 3000 बढी अलिकति बढी स्याम्पल 3100 जति स्याम्पलहरू हुन्छ। यसरी हामीले स्याम्पलहरू लिन्छौँ अहिले, र त्यसैको आधारमा हामीले भन्ने हो, र यो चाहिँ यो तथ्याङ्क र हामी साइन्टिफिक आधार हारेर सिस्टमेटिक स्याम्पलिङ गर्ने हो। र अहिले यहाँहरूले चाहिँ कसै कसैले के भन्न चाहनुहुन्छ भने, ल हाम्रो पनि एन्टिबडी भयो कि हामी पनि छौँ हाम्रो पनि गरिदिनुहोस् भन्ने हुन्छ, त्यस्तो खालले गर्ने होइन, यो जुन हाम्रो सिस्टमबाट जुन जानेर पर्छ त्यसको आधारमा हामीले स्याम्पल लिने हो। यसले चाहिँ हामीले सबै प्रदेशमा निर्देशनालयलाई राखेर अरू त्यसपछि पालिकाहरूको पनि समन्वय गरेर महिला स्वयंसेवक लगायत अरू सबै मान्छेहरूको इन्भल्भमेन्ट गराएर अलिकति प्रतिनिधित्वमूलक कामले काम गर्छौँ। र यो साथसाथै अरू हेल्थ वर्करहरूमा अरूहरूमा के कसो छ भन्ने हिसाबले चाहिँ त्यस्तो फरक खालको फेरि गर्छौँ। अहिले सुरुवाती अवस्थामा हामीले 7 प्रदेशमा यसरी नै स्याम्पल कलेक्सन गर्छौँ।
डाक्टर साहब, अब अहिले जसरी समुदाय स्तरमा फैलिएको भनेर बाहिर कुरा आइरहेको छ, अध्ययनका सन्दर्भमा यहाँहरूले अब यो एन्टिबडी परीक्षण मार्फत त्यो कुराको निष्कर्ष निकाल्नु होला, आम सर्वसाधारणको चाहिँ अहिलेको अपेक्षा आशा के हो भने, यो एन्टिबडी परीक्षणकै कुरा गरौँ अथवा कुनै पनि सरकारले ल्याउने अन्य चाहिँ विश्व स्वास्थ्य संगठनले ल्याउने कुनै पनि कार्यक्रमहरूबाट अहिले मानिसहरूको आशा के छ भने, यसले हामीलाई के फाइदा पुग्छ त, अब नलाग्नेहरूलाई चाहिँ कसरी बचाउने, लागेकाहरू कसरी चाहिँ छिटो निको हुने, अब यो एन्टिबडी परीक्षणले चाहिँ रोकथाम र नियन्त्रणमा चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ, आम सर्वसाधारणलाई पुर्याउने फाइदा र चाहिँ सरकारले बनाउने नीति बनाउँदा कार्यक्रम ल्याउँदाखेरि हुने फाइदा?
एकदमै सही कुरा गर्नुभयो। हामीले पनि त्यो हामी जस्तै कुनै पनि यस्तो सर्वे अथवा अरू रिसर्चहरू गर्दा हामी क्वेसनरहरू जुन त्यसमा इन्भल्भ हुनुहुन्छ उहाँहरूलाई सोध्छौँ, र उहाँहरूको जहिले पनि त्यस्तै खालको आउँछ, एक्सपेक्टेसन हो। यस्तो कामहरू भयो भने व्यक्तिगत रूपमा जुन स्याम्पल दिने व्यक्तिले जुन ब्लड दिनु पऱ्यो 3-5 ml हामीलाई के हुने हो, अथवा यसले देश समग्र रूपमा के फाइदा हुने हो भन्ने प्रश्न आउनु स्वाभाविकै हो। अब यो के भन्दाखेरिमा हामीले जस्तै यो कस्तो मान्छेलाई स्याम्पल लिन्छौँ भन्दाखेरिमा चाहिँ कुनै पनि व्यक्ति कम्तीमा एक महिनासम्म त्यही ठाउँमा बसेको हुनु पर्यो वा ट्राभल नगरेको कहीँ बाहिर गएर जस्तै काठमाडौँ हुनुहुन्छ भने काठमाडौँमै एक महिनाको भित्र कहीँ भित्र बाहिर नगरेको व्यक्तिहरूको स्याम्पल लिन्छौँ। त्यस्तै अरू ठाउँमा पनि त्यही हिसाबले लिन्छौँ र त्यस्तै खालका प्रश्नवलीहरू बनाएका छौँ। अब यसले फाइदाको कुरा भन्दाखेरिमा हामीले के भन्दा रगत लिएर अनि त्यसमा यो कोरोनाको विरुद्ध बनेको एन्टिबडी कुन लेभलमा छ त भन्दा एउटा क्वालिटी मात्रै नभएर जस्तै कुनै पनि टेस्टहरू गर्दा कहिले पोजिटिभ नेगेटिभ मात्रै भन्ने नभएर यसमा कुन लेभलको पोजिटिभिटी छ क्वान्टिटी पनि हामीले हेर्छौँ। त्यो हेरिसकेपछि एउटा एउटा समुदायमा कुन लेभलको चाहिँ सङ्क्रमण छ भन्ने हामीलाई आधार भन्छ। त्यो आधारको त्यो आधारलाई हामीले हेरेर हामीले अब अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघिल्लो 3 महिनाको एउटा ऱ्यापिड एक्सन प्लान बनाएको थियो, त्यस्तै गरेर अर्को 6 महिनाको ऱ्यापिड एक्सन प्लान बन्ने तयारीमा छ र यी सबै आधारहरू सेरो सर्भिलेन्सको आधार अथवा अरू आधारहरू जस्तै दैनिक केसहरूको आधार र अरू कुराहरू हेरेर त्यो ऱ्यापिड रेस्पोन्स प्लानमा हामीले कुन लेभलमा चाहिँ हामीले बनाउनु पर्ने जस्तै अस्पतालको तयारीको अवस्थाको के गर्नुपर्ने होला अनि समाजमा गएर टेस्टिङ चाहिँ कति बढाउनु पर्ने हो र यो सबै कुराहरू चाहिँ बनाउनलाई कति बजेटहरू चाहिने हो आदि इत्यादि कुराहरू मान्छेहरूको मुभमेन्टको कुराहरू के गर्न सकिन्छ भन्ने कुराहरूको त्यो रेस्पोन्स प्लानमा राख्न सकिने भएका हुनाले यस्तो खालको पिरियोडिक सर्भिलेन्स चाहिँ हुन एकदमै आवश्यक छ। संसारभरि सबै इन्डिया लगायत अरू देशले पनि त्यही आधार गराएर यो कामहरू अगाडि बढाउने हो। त्यो यसले हामीलाई धेरै कुराहरूमा उत्तर दिन सक्छ। हामीले भ्याक्सिन ल्याउनलाई यो सबै कुराहरूमा चाहिँ यस्ता खालको चाहिँ एकदम महत्त्वपूर्ण खालको हो र यसले अरू देशलाई पनि नेपालमा कुन अवस्थामा छ त भन्दा अहिले साइन्टिफिक खालको एडहक भन्दा पनि जस्तै अहिले स्याम्पलहरू जस्तै पिसिआर टेस्ट गर्दा कहिलेकाहीँ हामी चाहिँ कन्ट्याक्ट ट्रेसिङको आधारमा अथवा लक्षण भएको व्यक्तिहरू गर्छौँ भन्दा भन्दै पनि कहिलेकाहीँ अब कोही जनप्रतिनिधि अथवा कसैको सल्लाह सुझाव अनुसार अनुरोध अनुसार नै हामीले गरिरहेछौँ। तर यस्ता खालका सर्भिलेन्सहरू एउटा त्यस्तो अनुरोध अथवा यस्तो कुनै ठाउँ भनेर भन्नुभन्दा पनि एउटा साइन्टिफिक रूपमा वैज्ञानिक आधार बनाएर गर्ने हुनाले यसले चाहिँ देशमा कुन अवस्थामा छ र अन्तर्राष्ट्रिय रूपमा जस्तै हाम्रो फ्लाइटहरू निर्धारण गर्ने कुराहरूमा इन्टरनेसनल हेल्थ रेगुलेसन भन्ने छ हामीसँग, त्यसको त्यसले हामीले अन्तर्राष्ट्रिय रूपमा हामीले गरेका सिग्नेचरहरू सबैलाई चाहिँ सहयोग गर्नलाई यस्ता खालका सर्वेहरू आवश्यक पर्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामीले कोरोना संक्रमितहरू बढ़दै गएपछि सरकारले कोविड 19 को एन्टीबडी परीक्षण शुरू गरेको सन्दर्भमा कुराकानी गरिरहेका छौं। हामीसँग कुराकानीमा हुनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे। डाक्टर साहब, अब अलिकति फरक प्रसंगमा जाउँ। जस्तो अब पछिल्लो समयमा संक्रमितहरूको संख्या अत्यधिक बढ़ेर गयो र बढ़ने क्रम अहिले तत्काल रोकिँदैन भनेर यहाँहरूले पनि भन्नुभएको छ, यो क्रम अझै बढ्ने नै देखिन्छ। अब यो अवस्थामा हिजोसम्म दुई खालको प्रवृत्ति देखिएको थियो। एउटा प्रवृत्ति के भने, होइन यो कोरोना भने के पनि होइन, यो त्यसै चाहिँ हुन्छ भन्ने। अर्को एउटा के थियो भने, हेरौँ त के रहेछ भन्ने। अब यो दुइटै अब प्रवृत्ति अलिकति फेरियो। अब अहिले के भयो भने, एउटा समूह एकदमै अल्मलिएको देखियो, अर्को समूह आत्तिएको देखियो, जसलाई संक्रमण भएको छ अथवा संक्रमितहरूको सम्पर्कमा उनीहरू आएका छन्। अब एकातिर सरकारको व्यवस्थापनको जुन सन्दर्भ छ त्यसलाई लिएर पनि मानिसहरूको बीचमा आशंका छ कि अब अस्पतालहरूमा आईसीयू छैन, बेडै छैन, भेन्टिलेटर छैन। अब यो अवस्थालाई कसरी हेर्ने, अब आम सर्वसाधारणले यतिखेर बुझ्नुपर्ने गर्नुपर्ने कुरा के, किनभने मान्छेहरू एकदम अल्मलिएको र आत्तिएको देखिँदैछ।
एकदमै समस्यामय कुरा गर्नुभयो। अब यहाँले भने जस्तै अब 1 लाख संक्रमण चाहिँ हामीले जाँचेर पत्ता लागेकै भयो, त्यो बीचमा पनि हामी सबैलाई 100%लाई हामीले जाँचेका छौँ भन्न सकिँदैन। त्यसो भएको हुनाले त्यहाँभन्दा अडि अरू बढी संक्रमितहरू पनि हुन सक्छन् र त्यो हिसाबले पहिलो कुरा त मैले के अनुरोध गरेँ भने, अब यो रोग चाहिँ अब यो नयाँ रोग हो। हुन त म यो भाइरोलोजीको विद्यार्थी, म भाइरसको धेरै वर्ष अध्ययन गरेँ र अरू डेङ्गु भाइरस लगायतका सबै भाइरसको हामीले गऱ्यौँ र अलिक जानकारी हो। तर यो त नयाँ भाइरस हुन त सार्स कोरोना भाइरस 2 भनेपछि पहिलाको कोरोना सार्स भाइरस जस्तो 80% मिल्ने, यसको जेनेटिक एनालाइसिस गर्दा मिल्ने खालको हो। तर पनि यसले किनभने वैज्ञानिकहरूले यो कामहरू हामीले यस विषयमा नयाँ नयाँ थप कुराहरू आइरहेका छन्। तर अहिलेसम्म देखिएको कुरामा के छ भने अब यसले ब्लड सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमण भए पनि कोभिड 19 भन्ने जुन रोग छ है सबै व्यक्तिलाई हुने चाहिँ होइन। अब अहिलेसम्म देखिएको संसारभर देखिएको 80% भन्दा बढीमा यो सङ्क्रमण हुन्छ तर एकदम साधारण खालको लक्षण देखिन्छ उहाँहरूलाई चाहिँ खासै उपचार गर्न आवश्यक छैन। र अर्को कुरा चाहिँ त्यसमध्येमा कति व्यक्तिहरूलाई चाहिँ अलिकति गाह्रो हुने अब ज्वरोहरू आउने र कसै कसैलाई अक्सिजनको आवश्यकताहरू पर्ने भन्ने पनि देखियो। त्यसमा थोरै 3-5% अलिकति अस्पतालमा भर्ना गर्नुपर्ने र कसै कसैलाई आइसियू र भेन्टिलेटरको आवश्यकता पनि पर्ने भन्ने देखिन्छ। अब नेपालमा पनि अहिलेको तथ्याङ्क हेर्दा अब 100,000 लगभग 600 दुःखद मृत्यु भएको छ र अहिले हामीहरू यो लक्षणहरूको एनालाइसिस गरेर जाँदा अब काठमाडौँमा देखिने व्यक्तिहरू हामीले चाहिँ जुन संक्रमित भएको रेकर्ड इडिसिडीमा आउँछ उहाँहरूलाई हामीले फोनै गरेर सोद्धाखेरि तपाईँहरूलाई के समस्या छ भन्दा 15-20% व्यक्तिहरूलाई हामीलाई केही खालको कसैलाई टाउको दुख्यो कसैलाई ज्वरो आयो खोकिला आयो अन्य खालका लक्षणहरू देखाउनु भएको छ। अब अहिलेसम्म चाहिँ यहाँहरूले भने जस्तै अलिकति कुराहरू आउँदा जुन लक्षण भएका व्यक्तिहरू हामीले कोभिड को लागि भनेर छुट्याएका अस्पतालहरू सरकारी अस्पताल छन् भने हब हस्पिटल भनेर त्यो हस्पिटलको जस्तै वीर अस्पतालको अन्तर्गत थुप्रै अरू हस्पिटलहरू यस अन्तर्गत पर्छन्। अब पहिला हामीले कसरी गर्यौँ भने यो कोरोना सबै अस्पतालमा राख्यो भने रोग अरू सरेर अरू व्यक्तिहरूलाई पनि गाह्रो हुन सक्छ भन्ने हिसाबले गरेको। अब अहिले त के देखियो भने कुनै पनि व्यक्ति अब कोभिड भन्दा पनि अब ज्वरो खोकी लाएर चाहिँ जुनसुकै अस्पतालमा पनि जान सक्ने भयो त्यो हिसाबले र सबै अस्पताल चाहिँ एउटा तयारीको अवस्था हुनु पर्यो। अहिले अलिकति समस्याहरू देखेको यहाँले भने जस्तै जुन चाहिँ कोभिड-19 भन्ने अस्पताल छुट्याएको त्यहाँ चाहिँ बेडहरू नहुने कसैलाई एकदमै समस्या परेको भन्ने कुराहरू चाहिँ हामीलाई जानकारीमा आएको छ। त्यसमा कति त साँच्चै अलि कुनै अस्पतालहरूमा जस्तै चेकु हस्पिटल भयो सुरुदेखि नै यो कोभिड-19 लागि काम गरेको भयो अरू अस्पतालहरू जस्तै टिचिङ हस्पिटल पाटन हस्पिटलले सबभन्दा राम्रोसँग गर्नुभएको छ त्यहाँदेखि बाहेक आम पुलिस फोर्स र साथै अहिले प्राइभेट हस्पिटलहरू पनि त्यसमा इन्भल्भ हुनुहुन्छ। अहिले चाहिँ अलिकति त्यो चाहिँ समस्याहरू चाहिँ जहाँनिर कोभिड-19 मात्रै भनेर राखेको अस्पतालहरूमा चाहिँ बिरामी राख्न अलिक गाह्रो परेको जस्तो देखिएको हो। तर पनि अब यो स्वास्थ्य मन्त्रालयले जुन हामी जस्तै भुइँचालोको बेलामा सबै सरकारी प्राइभेट केही नभनेर हामीले चाहिँ सबै मिलेर काम गरिरहेका थियौँ अहिले पनि यो सरकारी मात्र नभएर काठमाडौँमा धेरै हस्पिटलहरू छन् 60-70% त प्राइभेट हस्पिटलले ठेगेको छ सबै उपचारको लागि सरकारी भन्दा। त्यसो भएको हुनाले सरकारले निश्चित मापदण्ड बनाएको छ भेन्टिलेटर राख्यो भने कति पैसा लाग्ने अनि अक्सिजन मात्रै दिनु पर्यो भने कति लाग्ने हो र डेली भर्ना गर्यो भने जस्तै आइसोलेसन सेन्टर राख्यो भने हरेक दिनको 2,000 दरले त्यो बिरामीहरूको लागि सरकारले तिरिराखेको छ र यो चाहिँ निशुल्क रूपमा उपचार हुन्छ। अब यो जुन समस्याहरू छ भन्ने कुरा आएपछि फेरि त्यस्तो चाहिँ प्राइभेट अस्पतालको सङ्गठनसँग बसेर उहाँहरूको के कुरा हो समस्या के हो भनेर कुरा भएको छ र यसरी प्राइभेट हस्पिटल पनि हामी अरू प्राइभेट अथवा सामुदायिक हस्पिटलहरू एकाडेमिक हस्पिटलहरू युनिभर्सिटी हस्पिटलहरू उहाँहरूले चाहिँ केसहरू सङ्क्रमितको लिन थाल्नुभयो भनेपछि लिन त लिइराख्नु भएको छ तर यसलाई अझै कसै कसैको समस्या हुनसक्छ त्यो फेसिलिटी एकै ठाउँमा हुनसक्छ यो त ड्रपलेटबाट सर्ने हो त्योदेखि बाहेकहरू जस्तै डायलिसिस गरेका बिरामी होलान् अरू बिरामीहरू होलान् यस्तो बिरामीहरूलाई सङ्क्रमण बढ्यो भने मृत्युदर बढ्न सक्छ भन्ने हिसाबले फेरि लिनुभएको होला। त्यसलाई कसरी इन्फेक्सन प्रिभेन्सनको पाटो मिलाउने हो त्यो मिलाइसकेपछि यो अहिलेको जुन समस्या देखिएको छ त्यो समस्याको समाधान हुन्छ।
डाक्टर साहब अब भनौँ न यही विषयमै अझै अलिकति अलि केन्द्रित हौ कि जस्तो अब अहिले जुन समस्याहरू देखियो अथवा समस्या यहाँले भने जस्तो छिटफुट समस्याहरू देखिएर समस्याको रूप बाहिर आउँदाखेरि अलिकति चाहिँ वृहत भयो किनभने सबै मानिसहरूको अहिले ध्यान त्यसैमा छ। अब यो अस्पतालहरूको अभाव, भेन्टिलेटरको अभाव, आईसीयूको अभावको सन्दर्भलाई जसरी यहाँले भन्नुभयो कि निजी क्षेत्रसँग पनि सहकार्य गरेर अगाडि बढ्ने र भएका सहकार्यलाई अझै तीव्र बनाउने, यो कहिलेसम्म हुन सक्छ? किनभने अब यो सबैभन्दा ठूलो समस्या दशैं चाहिँ आयो, छेउछाउमा मान्छेहरूको आवत जावत झनै बढेर गएको छ। अब कतिपय अवस्थामा डर व्याप्त हुँदाहुँदै पनि होइन दशैंमा म घर जान्छु भन्ने खालको अवस्था देखिँदैछ। अब यसले चाहिँ पक्कै पनि संक्रमितहरूको संख्या बढाउँछ र पछिल्लो समयमा यो लक्षण देखिने जुन क्रम छ त्यो पनि बढ्दै गएको छ कि पहिला सामान्य लक्षणहरू देखिँदै अब गम्भीरतातर्फ चाहिँ अगाडि बढिरहेको छ। यो समस्या कहिलेसम्म समाधान हुन सक्छ डाक्टर साहब? यो यसका लागि भइरहेका गृह कार्यले के भन्छ?
अब एकदमै यसमा यो कहिलेसम्म हुन्छ भन्ने होइन, यो त भइ नै रहेको छ, यो छलफल भइरहेछ र उहाँले अहिले जस्तै प्राइभेट तथा सामाजिक अस्पतालले संक्रमितहरू राखिराख्नु भएको छ र उपचार भइरहेछ। एउटा कहाँनिर पब्लिकलाई गाह्रो भएको कहाँ हुनसक्छ भने जस्तै रोग नियन्त्रण महाशाखामा ती बिरामीहरूको रेकर्ड हामीसँग आउँछ, हुन त अहिले पोजिटिभ भएपछि सिधै त्यो ल्याबबाट पनि रिपोर्ट लिन सकिन्छ र हामीले आइसकेपछि लक्षण भएका व्यक्तिहरूलाई स्वास्थ्य मन्त्रालयमा हामीले व्यवस्थापन गर्न त्यहाँ युनिट इकाइ छ र केही व्यक्तिहरूको टेलिफोन नम्बर राखेर ती त्यो चाहिँ लक्षण भएका व्यक्तिहरूलाई उहाँहरूले फोन गर्नुहुन्छ र जसलाई समस्या छ अस्पताल लाने काम गर्नुहुन्छ। कहिलेकाहीँ के भन्दाखेरि ती दिएका हाम्रा ती नम्बरहरू सबैलाई जानकारी नभएर ती यो विभिन्न कारणले कहाँनिर भन्ने हो त, कहाँ जाने हो त भन्ने कुरामा यसलाई अलमल परेर मान्छे आत्तिएको हुनसक्छ। त्यो हिसाबले त्यसलाई अझ सहजीकरण गर्नलाई यो त अब फेरि पछि गराउला भनेर पर्खेर बस्न सकिन्छ। हरेक दिन चाहिँ हामीले समस्या बढेको हुनाले यो त हरेक दिन हामी जस्तै साँझ 6 बजे हामीले खास गरेर काठमाडौँमा 18 पालिकामा हामीले स्वास्थ्य संयोजकहरू पठाएका छौँ। त्यो संयोजकहरूले कहाँनिर के खालको समस्या परेको छ त, बिरामीहरूलाई के कुराहरू हो भन्ने विषयमा हामी चाहिँ जस्तो रोग नियन्त्रण महाशा स्वास्थ्य विभागबाट सबैलाई बोलाएर यो भर्चुअल मिटिङ गरेर हामीले त्यस भोलिपल्ट त्यसलाई के गर्ने त, कुन वार्डमा कति बढेको हो, कहाँनिर गाह्रो परेको हो आदि कुराहरूले हामी सोल्टाउन खोजिरहेको
हजुर। अब डाक्टर साहब हजुर, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ डाक्टर साहब। अब अहिले पछिल्लो समयमा एउटा जिज्ञासा प्रश्नहरू समुदाय स्तरमा पुगेको छ, पुर्याइएको छ जनस्वास्थ्य विज्ञहरूका तर्फबाट कि काठमाडौँमा जसरी चाहिँ संक्रमितहरू बढे, जुन अवस्था देखियो व्यवस्थापनको, यो अवस्थाबाट केही समय अगाडि वीरगंज पनि गुज्रिएको थियो तर वीरगंजबाट काठमाडौँले किन सिक्न सकेन अथवा सिकेन कि भन्ने खालका जुन कुराहरू छन् त्यो जनस्तरमै पुगेको देखिँदैछ। के वीरगंजमा जुन अवस्था थियो जसरी नियन्त्रणमा गरियो त्यही अवस्थामा आज काठमाडौँ छ, या चाहिँ नियन्त्रणका लागि हुनुपर्ने प्रयास अथवा सिक्नुपर्ने कुरा सिक्न नसकेकै हो?
एकदमै पहिला बाहिर समस्याहरू भयो र हामीले चाहिँ बाहिर त्यो टिमहरू खटायो, हामी नै जाने हो। तर काठमाडौँमा के छ भने त्यो साउनको 6 गते लकडाउन खुलेपछि काठमाडौँमा काम पाइन्छ भनेर मान्छेहरू धेरै आए, जस्तै विभिन्न जस्तै कार्पेन्टर घर बनाउने लगायत विभिन्न काम गर्ने व्यक्तिहरू आउनुभयो। काठमाडौँभित्र छिरिसकेपछि अब वीरगंज भन्दा हुन त वीरगंज पनि जनघनत्व बढी नै हो, त्योभन्दा काठमाडौँ चाहिँ धेरै ठुलो जनघनत्व भएको ठाउँ हो। त्यसो भएको हुनाले यी व्यक्तिहरू ठाउँ ठाउँमा पुगिसकेपछि अब एउटा हामीलाई कस्तो खालको समस्या पनि हो भने पहिला चाहिँ हामी यो सङ्घीय स्ट्रक्चर बन्नुभन्दा पहिला हामी चाहिँ स्वास्थ्य मन्त्रालय विभाग थियो, हामी जिल्ला स्वास्थ्य कार्यालय थियो, के स्वास्थ्य कार्यालयले हाम्रा अरू इकाइहरू थिए, त्यसरी रेकर्डहरू डेटा आउने र काम गराउने प्रक्रिया थियो भने अहिले चाहिँ छुट्टा सरकार छ। अब सङ्घीय सरकार भयो, प्रदेश सरकार भयो, स्थानीय सरकार भयो, अब चाहिँ काठमाडौँ महानगरपालिका पाटना अब ललितपुर महानगर लगायत यो काठमाडौँ उपत्यकाभित्र ठुलो जनघनत्व भएको र स्वास्थ्य कार्यालय पनि पहिलाको जस्तो फङ्सनिङ नभएको र प्रत्येक पालिकाहरूले त्यसरी काम गर्नुपर्ने हिसाबमा चाहिँ त्यो कति पालिकाहरूमा चाहिँ स्वास्थ्य कर्मीहरू पनि राम्रोसँग नभएको र त्यो चाहिँ समन्वय गर्दा पनि अब कसले कसलाई भन्ने बारेमा नि सुरुवातमा अलिकति अलमल परेको देखिन्छ। अहिले आएर हामी महानगरपालिकाको मेयर साहब लगायत सबैसँग मिटिङ गरिसकेपछि त्यो कहाँ कहाँ कुन मान्छेहरू छुटेका छन्, कतिवटा टिम बनाउनु पर्ने हो, हामीले सुरुमा 5 मात्रै टिमको कुरा राखेका थियौँ भने 5 टिमले महानगरपालिकामा कसरी काम हुने, त्यो 100 टिमहरू बनेका छन्। अब त्यो नै समस्याहरू पहिला हुनसक्छ। यहाँनिर मैले तपाईँको यो मिडिया मार्फत हाम्रो रेडियो नेपाल मार्फत मैले के भन्न चाहन्छु भने यो चाहिँ कुनै पनि काठमाडौँको एउटा टोलमा भयो भनेदेखि टोलवासीलाई नै थाहा हुन्छ नि, बाहिरबाट गएर आएको व्यक्तिले कुन संक्रमित हो होइन भनेर छुट्याएर त्यो डेटा खोज्दै जाँदा चाहिँ धेरै गाह्रो हामी भोलिन्टियर छोटो खटायो भने। त्यसो भएर मैले जनप्रतिनिधि मार्फतै यो काम हुनु
डाक्टर साहब हजुर हजुर डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डे। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र उत्तम पाण्डे सहित म सन्तोष रिग्मी बिदा हुन्छु। अवश्य नमस्कार।